यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्ना अवली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता विधेयक बहुमतले पारित। विधेयकमा नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई 7 वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जड़ीबुटीको अध्ययन, खोज र प्रयोगमा जोड़ दिन युवाहरूलाई प्रधानमन्त्रीको आग्रह। नेपालमा कोरोना संक्रमितको संख्या 9,000 नाघ्यो। संक्रमित मध्ये 1,772 जना उपचारपछि निको भई घर फिर्ता। देशभर मनसून सक्रिय, बाढ़ी पहिरोबाट जोगिन आवश्यक सतर्कताका लागि मौसम विज्ञान विभागको अपील। र चीन र युरोपियन युनियन बीच सम्बन्ध सुधारका लागि आज भिडियो कन्फरेन्स हुँदै। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयक बहुमतले पारित गरेको छ। समितिको हिजोको बैठकले लामो समयदेखि सहमति हुन नसकेको नागरिकता विधेयक बहुमतले पारित गरेको समितिका सभापति शशि श्रेष्ठले जानकारी दिनुभयो।
नागरिकता विधेयक टुङ्गोमा पुग्न बाँकी एउटा विषय थियो, अरू त सबै विषयहरू सर्वसम्मतिले पहिल्यै हामीले झनै 1.5 वर्ष अगाडि नै टुङ्ग्याइसकेका थियौँ र यो विषय पनि सहमतिको लागि कुरेका थियौँ। यो एउटा दफा बाहेक सबै सर्वसम्मतिले एउटा दफा चाहिँ बहुमत।
त्यो एउटा दफा कुन चाहिँ हो?
वैवाहिक अंगीकृत।
त्यसको लागि के व्यवस्था गरियो?
त्यसमा 7 वर्ष।
समितिले पारित गरेको नागरिकता विधेयकमा नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई 7 वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान रहेको छ। यसअघि नेपाली पुरूषसँग बिहे गर्ने विदेशी महिलाले अंगीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भए लगत्तै नागरिकता प्राप्त गर्ने व्यवस्था भएकोमा बैठकको बहुमतले नेपालमा निरन्तर 7 वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था थप गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्पमा प्रतिबद्ध रहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले रोग प्रतिरोधी क्षमता बढ़ाउने सन्दर्भमा आफूले बेसार, अदुवा, मेथी, मरिच लगायतको प्रयोग महत्वपूर्ण हुने भन्दा कतिपयले मजाक उड़ाएको भन्नुहुँदै पूर्वजका खोजहरूप्रति मजाक नउड़ाउन आग्रह गर्नुभयो।
हाम्रो यति गौरवपूर्ण इतिहास छ, यस्तो सुन्दर प्रकृति छ, हामी मेहनती र विद्वान पुर्खाका सन्तान हौ, तर पनि हामी पछाडि परेका छौँ, यसलाई हामीले बदल्नुपर्छ। त्यसै कारण हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौँ र यसलाई पूरा गर्ने संकल्प पनि लिएको छौँ। हाम्रा पूर्वजहरूले हजारौं वर्ष लगाएर खोज अध्ययन अनुसन्धान गरेका र व्यवहारबाट उपयोगी सिद्ध भएका यस्ता औषधिहरू हामीसँग छन्। त्यस्ता औषधिहरूको सेवन उपयोगी हुन सक्दछ। मैले हाम्रा भान्साहरूको सन्तुलित र औषधिमय खाना परिकारको चर्चा गरे, केही विद्वान मानिसहरूले बेसारको मजाक उडाए, कतिले अदुवाको मजाक उडाउँदान, कतिले पिप्लाको मजाक उडाउँदान, कतिले अरू विषयको मजाक उडाउँदान। उहाँहरूलाई सुझाव दिन चाहन्छु, हाम्रा भान्सामा हामीले प्रयोग गर्ने गरेका औषधिहरू चरक सिद्धान्त जो आयुर्वेदको सम्बन्धमा एउटा धेरै महत्वपूर्ण ग्रन्थ।
प्रधानमन्त्री ओलीले नेपाली भूभागबाट उत्पत्ति, प्रयोग र विकास हुँदै आएको योग विश्वव्यापी भएको उल्लेख गर्नुहुँदै योग अभ्यास शारीरिक तन्दुरुस्तीका लागि अपरिहार्य रहेको बताउनुभयो। उहाँले नेपालमा उर्वर भूमि र औषधिमय प्रकृति भए पनि पछि परेको भन्नुहुँदै जड़ीबुटीको अध्ययन, खोज र प्रयोगमा जोड़ दिन युवाहरूलाई आग्रह गर्नुभयो।
शारीरिक वा मानसिक जुनसुकै हिसाबले पनि सचेत, सबल र सक्षम रहन हामी स्वस्थ रहने बाटो हिँड्नु पर्दछ। व्यवहार गर्ने कुरामा कमीको कारणले प्रतिफल उल्टो भएको हुन्छ। प्रकट सम्भावनाहरूको प्रयोग र विकास गर्न, खोज अध्ययन अनुसन्धान गर्न, तिनीहरूलाई बाहिर ल्याउन र प्रयोग गर्न, अध्ययन अन्वेषण अनुसन्धान गर्दै तिनलाई पनि प्रयोग गर्न शिक्षित र सक्षम मानव चाहिन्छ र त्यो हामीले तयार गर्न।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय योग अभ्यास क्रम पुस्तकको लोकार्पण गर्नुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय स्तरबाट योग अभ्यास र अध्ययन थालनी भएकाले निरोगी रहन योगलाई व्यापक बनाउन आग्रह गर्नुभयो। मन्त्रालयका सचिव डाक्टर संजय शर्माले राष्ट्रिय स्तरमा योगको प्रयोगका सम्बन्धमा सरलीकृत व्याख्या गरेर पुस्तक प्रकाशन गरिएको जानकारी दिनुभयो। स्वामी आनन्द अरूणले मानसिक समस्या भएमा शरीरको प्रतिरोधक क्षमता कमजोर हुने योग र ध्यानलाई प्राथमिकता दिन आग्रह गर्नुभयो। हिजो थप 421 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 9026 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले हिजो विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 357 जना पुरूष र 64 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार हिजो झापाका 6, उदयपुरका 5, धनुषाका 8, अर्घाखाँचीका 74, डडेलधुराका 41, डोटीका 27, गुल्मीका 7, कैलालीका 27, कपिलवस्तुका 25, नवलपरासी पश्चिमका 22, दाङका 10, सल्यानका 6, प्युठानका 20, सर्लाहीका 5, सिराहाका 52, बागलुङका 23, स्याङ्जाका 10, पाल्पा, तनहुङ, रोल्पा र म्याग्दीका 4, बारा र बर्दियाका 3, पर्वत, रूपन्देही, सुर्खेत, महोत्तरी, सप्तरी, मोरङ, सुनसरी, नवलपरासी पूर्व, अछाम, बैतडी र बझाङका 2-2 जना, बाँकी, दैलेख, नुवाकोट, रामेछाप, ललितपुर, कास्की, मुस्ताङ र कञ्चनपुरका 1-1 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हिजो मुस्ताङमा नयाँ संक्रमित भेटिएसँगै हालसम्म 75 जिल्लाका 8206 जना पुरूष र 820 जना महिलामा संक्रमण पुष्टि भएको छ। यसै गरी हिजो थप 194 जना कोरोना भाइरसको संक्रमण निको भएसँगै हालसम्म निको भई घर फर्कनेको कुल संख्या 1772 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार हिजो विभिन्न आइसोलेसन सेन्टरबाट 186 जना पुरूष र 8 जना महिला संक्रमण मुक्त भएका हुन्। नेपालमा हालसम्म 149 जना महिला र 1623 जना पुरूष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। यसै गरी यही असार 5 गते मृत्यु भएका गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर 5 मैन डाँडाका 69 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएसँगै मृत्यु हुनेको संख्या 23 पुगेको छ। प्यारालाइसिसको उपचारका लागि भारत गएर जेठ 25 गते नेपाल फर्किएर होम क्वारेन्टाइनमा रहेको अवस्थामा उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो। देशका विभिन्न प्रयोगशालामा हालसम्म जम्मा 175,127 पीसीआर तथा 262,174 आरडीटी विधिबाट परीक्षण गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमण अवधिको लकडाउनमा बस्दा बालबालिका र महिला अझ बढ़ी असुरक्षित बन्दै गएकोमा सरकारको ध्यान आकर्षण गराउन संघीय संसदमा ध्यान आकर्षण प्रस्ताव दर्ता गरेको छ। लकडाउनको अवधिमा पनि महिला तथा बालबालिकामाथि हिंसाका घटना बढ़िरहेको उल्लेख गर्दै सांसद डाक्टर डिला संग्रुला पन्त, प्रमिला राई र हीरा गुरूङले हिजो गृहमन्त्रीको ध्यान आकर्षण गराउन सो प्रस्ताव दर्ता गर्नुभएको हो। संविधानको मर्म र भावना अनुरूप क्वारेन्टीनको मापदण्डमय महिलाका लागि विशेष सुरक्षा प्रदान गर्नुपर्ने, महिला तथा बालबालिकामाथि हुने बलात्कारका घटना रोक्नका लागि सरकारले टोल टोलमा निगरानी समूह गठन गर्न स्थानीय सरकारलाई निर्देशन दिनुपर्ने, महिलाको न्यायमा सुनिश्चित गर्नका लागि बलात्कारका घटनाको उजुरी गर्नका लागि टोल टोलमा हटलाइन सेवाको व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ। कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप 3 जना नेपालीको मृत्यु भएको छ। यसैगरी कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या 130 पुगेको छ। यो साता मृत्यु भएका 3 जना कतारका भएको गैरआवासीय नेपाली संघले जनाएको छ। यस्तै गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डाक्टर संजीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा 10,000 भन्दा बढ़ी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन्। समितिले संकलन गरेको तथ्याङ्क अनुसार हालसम्म विदेशमा रहेका 17,792 जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। नेपालका 8,605 सहित विश्वभरका 35 देशमा 26,402 जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसै गरी सरकारले गत 5 जूनदेखि स्वदेश फर्काउन शुरू गरे यता 3 हप्तामा 3,108 जना नेपाली स्वदेश फर्किएका छन्। कोरोना भाइरसको संक्रमण भए नभएको पत्ता लगाउने पीसीआर परीक्षणको दायरा बढ़ाउन जनस्तरबाट आवाज उठिरहेको छ। सोही अनुसार संघीय सरकार, प्रदेश सरकार र केही स्थानीय तहहरूले कोरोना भाइरसको परीक्षणलाई प्रभावकारी र सहज बनाउने उद्देश्यले पीसीआर मेसिन थप गर्ने प्रक्रियामा अघि बढ़ेका छन्। कञ्चनपुरबाट हरीश चन्द्र बागको रिपोर्ट।
कोरोना भाइरस संक्रमितको संख्या दिन प्रतिदिन तीव्र गतिमा बढ्न थालेपछि पीसीआर परीक्षणको दायरा बढ़ाउन चौतर्फी रूपमा सरकारसँग माग गरिएको छ। यसका लागि तीनै तहका सरकारले पनि उपलब्ध स्रोत, साधन र संयन्त्र प्रयोग गरिरहेका छन्। सुदूरपश्चिम प्रदेशका 88 स्थानीय तहहरू मध्ये कञ्चनपुरको भीमदत्त नगरपालिकाले गत हप्ता कोरोना संक्रमण जाँचका लागि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेपछि अहिले अन्य स्थानीय तह, प्रदेश र संघीय सरकार, अस्पताल तथा अन्य दात्री संघ संस्थाहरू संघको समन्वयमा प्रक्रिया अगाडि बढाइएको छ। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट: भीमदत्त नगरपालिकाले अघि सारेको पीसीआर मेसिन खरिद गर्ने योजनामा कञ्चनपुरका सबै स्थानीय तहहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आवश्यक जनशक्ति, प्रयोगशाला तथा किटका लागि पहल थालिएको र मेसिन जडानका लागि अन्य उपकरणका सन्दर्भमा प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको महाकाली उपप्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी बोक्सरले बताउनुभयो।
हामी अहिले प्याथोलोजी डाक्टरलाई ट्रेनिङको लागि पठाउँदैछौँ। त्यो गुमा दुई हप्ते ट्रेनिङ रहेछ, यो उहाँले तबसम्म गर्दै गर्नुहुन्छ। हामीले गर्ने बाटो यतातिर हामी गर्दैछौँ। म्यानेजको लागि मेसिनमा लाग्ने उपकरणहरू थप्ने संघले भनेको छ, प्रदेशले पनि जनशक्तिको लागि जो सेतीलाई दिएका छौँ हामी त्यो ढङ्गले तपाईँलाई पनि दिन्छु भनेर मन्त्रीज्यूले बोल्नु भएको छ। अब लगभग सबै तयारी भन्नु पर्यो।
सुदूरपश्चिम प्रदेशभरि हालसम्म कैलालीको धनगढ़ीमा मात्रै एउटा पीसीआर मेसिन जडान गरिएको छ। पीसीआर मेसिन जडान तथा प्रयोगशालाका लागि के कस्तो तयारी चाहिन्छ त? सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी:
थुप्रै किसिमका भाइरसहरूको त्यसमा जाँच हुने हो, हरेक जाँचको लागि त्यही किसिमको जनशक्तिहरू हामीलाई चाहिन्छ।
सुदूरपश्चिम प्रदेश सरकारले थप तीन स्थानका लागि पीसीआर मेसिन ल्याउने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य निर्देशक डाक्टर अवस्थीले बताउनु भएको छ।
केन्द्र सरकारले पनि थप मसिन उपलब्ध गराउने कुरा भइरहेको छ र प्रदेश सरकारले तीनवटा मसिनहरू खरिद गर्ने भन्ने अन्तिम प्रक्रियामा पुगेको छ।
अहिले सुदूरपश्चिमको धनगढ़ीमा रहेको कोरोना भाइरस परीक्षण प्रयोगशालामा जाँच हुन नसकेका संकलित 2000 बढी स्वाबका नमूना काठमाडौँ पठाइएको छ। क्वारेन्टिन तथा आइसोलेसनमा रहेका मानिसहरूको चेक जाँच नगरी घर पठाउनु पर्ने बाध्यता पनि छ। यसले गर्दा कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने भन्दै सर्वसाधारण त्रसित छन्। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सर्वोच्च अदालतले न्यायाधीश नियुक्ति गर्नका लागि सक्षमता, आचरण र नैतिकता बाहेक अन्य आधार पनि निर्णायक हुने फैसला गरेको छ। न्यायाधीश द्वय तेज कुमार केसी र बम कुमार श्रेष्ठको इजलासले 2076 फागुन 29 गते गरेको फैसलाको हिजो पूर्ण पाठ सार्वजनिक गर्दै न्यायाधीश नियुक्तिमा समावेशी नभएको भन्दै दायर गरेको रिट खारेज गरेको हो। न्यायाधीश नियुक्ति गर्ने व्यक्ति, संस्था एवं परिषदबाट न्यायाधीश नियुक्ति गर्दाको समयको अवस्था र परिस्थिति बमोजिम विविध क्षेत्रको सन्तुलनका आधारमा उम्मेद्वारको पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हिजो जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमर बहादुर मल्ल सहित 8 जना विरूद्ध जनहित 2 करोड़ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले हुलाक कार्यालयका प्रमुख मल्ल, नायब सुब्बा सन्तोष गौतम, सहायक कम्प्युटर अपरेटर गणेश बहादुर केसी, नायब सुब्बा रणबहादुर बोहरा, साविक कोष तथा लेखा नियन्त्रक कार्यालय दैलेखमा कार्यरत लेखा नियन्त्रक शुभाकर न्यूपाने, लेखापाल दीपबहादुर थापा र तत्कालीन हुलाक सेवा विभागका शाखा श्याम कुमार सिंहको मिलेमतोमा गलत दरबन्दी तयार पारी उनीहरूको नाममा तलब भत्ता समेत लिएको र कार्यालय भवन निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ। हिजै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्रिय आधारभूत विद्यालय पर्साका तत्कालीन प्रधानाध्यापक सन्तोष प्रसाद गुप्ता विरूद्ध 6 लाख रूपियाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ। विद्यालयको भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट उपलब्ध रकम मध्ये 6 लाख रूपियाँ कुनै पनि काम नगरी हिनामिना गरेको पुष्टि भएकाले उनी विरूद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ। यसै गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बीपी नगर डोटीका प्रहरी निरीक्षक नृप बहादुर बोहरा र केदार सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर साउद विरूद्ध सामुदायिक वनको सार्वजनिक सम्पत्ति हानि नोक्सान गरेको अभियोगमा उनीहरू विरूद्ध जनै 61,000 भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर गरेको छ। केही दिन अघि देशको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसून देशभर सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसून सक्रिय भएसँगै केही दिन वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले देशको धेरै जसा स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश 1, 2, 5 बागमती गण्डकी का केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षा भइरहेको जनाएको छ। ती क्षेत्रहरूमा नदीमा पानीको बहाव बढ़ने, पहिरो जाने तथा यातायात समेत प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ। कोरोनाको जोखिम कम नहुँदै बाँकेको राप्ती नदीमा पानीको सतह बढ़ेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढ़ेको छ। पहाड़ी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ़ेपछि बाँकेका राप्ती सुनारी डुडुवा र नरेनापुर गाउँपालिकाको नदी नजिकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार नदीमा बाढ़ी आउन सक्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। वर्षा शुरू भइसँगै पर्वत जिल्लामा बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ। गएको जेठ 31 गते शनिबार साँझ बस्तीमा पहिरो खस्दा पर्वतमा 9 जनाको मृत्यु समेत भएको थियो। पर्वतबाट संवाददाता रोशन तिवारीको रिपोर्ट।
बर्खा शुरू भएसँगै पर्वतमा पहिरोको जोखिम पनि शुरू भएको छ। कुस्मा नगरपालिका 3 का वडा अध्यक्ष तेज प्रसाद उपाध्याय:
यही ढकलबारी भन्ने यो काउलेको गाउँको अब 7-8 घर अति जोखिममा छन्। गोइनीको बस्ती एउटा गाउँ त्यहाँ 10-8 घर अति जोखिममा छन्। बुकिनीमा जोखिममा छ। जौबारी गैराथोक भन्ने ठाउँ पनि एकदम जोखिममा छ। अनि काफलबोटको पल्लो काउले ठाँडीसँग भन्ने भेग पनि अति जोखिममा छ। कतिका घर कोल्टे भएका छन्, कतिको पिँढी भत्केको छ।
कुस्मा बजार, पाङ, फलेवास र ग्यादीमा केही क्षेत्र समथर भए पनि अन्य ठाउँ भिरालो भूगोलमा रहेकाले पहिरोले वर्षेनी क्षति पुर्याउँदै आएको छ। वर्षा लागेपछि फलेवास नगरपालिका 9 भंगारा र शंकर पोखरीका बासिन्दा बस्ती बगाउने त्रासका कारण रातभर निदाउँदैनन्। कालीगण्डकी नदी, मोदी खोला, मल्याङदी, लमाए, रत्ती खोला, सेती खोला र पाती खोला तटीय क्षेत्रमा बाढ़ी र पहिरोको जोखिम हुने गरेको छ। जलजला गाउँपालिका वार्ड नम्बर 7 का सावित्री मल्ल:
घरै छोडेर हिँड्न पर्ने स्थितिको जोखिम छ नि। रातभरि जागा बस्नु पर्छ, भिड छ, पहिरो आउँछ, त्यहाँ जोखिम के हुने? अरू हामीलाई बिचका यता भाग्ने ठाउँ छैन, उता भाग्ने ठाउँ छैन।
विपत्ति आएपछि पछुतो मान्ने तर पूर्व तयारी र नियन्त्रणमा चासो कम हुने कारण क्षति बढेको कतिपय नागरिकहरू बताउँछन्। बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपको पूर्व अनुमान गर्न सकिँदैन, तर सम्भावित जोखिम टार्न न्यूनीकरणका उपाय भने अपनाउन सकिन्छ। बाढ़ी पहिरो रोकथामका कार्यक्रम सञ्चालन गर्दै आएको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख कृष्ण प्रसाद घिमिरे:
नियन्त्रण अनि प्राकृतिक प्रकोप न्यूनीकरणका प्रयासहरू र विकासका पूर्वाधार संरक्षणका क्रियाकलापहरू, नदी घटनलाई चाहिँ न्यूनीकरण गर्ने किसिमका क्रियाकलापहरूलाई चाहिँ हामीले अगाडि बढाइरहेका छौँ। प्राकृतिक रूपमा बग्नेलाई त मानवीय हिसाबले चाहिँ न्यूनीकरण गर्न सक्ने हो, रोकथाम पुरै गर्नलाई चाहिँ गाह्रो छ।
ग्रामीण क्षेत्रमा जथाभावी खनिएका मोटर बाटोको कारण पछिल्लो समय पहिरोको जोखिम बढ्दै गएको छ। वर्षा लागेसँगै पहिरोको जोखिम बढ्न थालेकाले समुदायमा सजगता पनि बढाउन थालिएको छ। तिवारी, रेडियो नेपाल पर्वत।
गण्डकी प्रदेशमा आज थप 20 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले स्याङ्जामा थप 12 जना र नवलपरासी पूर्वमा थप 8 जना कोरोना संक्रमित थप भएको जनाएको छ। आज बिहान एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै निर्देशनालयले स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा 7 वर्षका 3 जना बालक सहित 33, 31, 16, 38 र 30 वर्षका पुरूष, 6 वर्षीया एक बालिका र 50 वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। स्याङ्जाकै काली गण्डकी गाउँपालिकाका 14 र 48 वर्षका पुरूषमा पनि संक्रमण भएको छ। नवलपरासी पूर्वको बौद्धिकाली गाउँपालिकाका 19 वर्षका 8 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सबैजना संक्रमितहरू भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको र उनीहरूलाई आइसोलेसनमा राख्ने तयारी गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो एकै दिन 16 चार्टर्ड उडान भएका छन्। अन्तर्राष्ट्रियतर्फ 10 र आन्तरिकतर्फ 6 यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडानबाटै मात्र 921 यात्रु नेपाल फर्किएका छन्। उनीहरूमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली रहेका छन्। यसअघि यही असार 5 गते पनि एकै दिन अन्तर्राष्ट्रियतर्फ 9 र आन्तरिकतर्फ 5 गरी 15 उडान भएका थिए। निजी विद्यालय का संचालकहरूले अभिभावकलाई सामाजिक दूरी राखी विद्यार्थीको अभिलेखीकरण गराई बक्यौता शुल्क बुझाउन आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सनका अध्यक्ष टीकाराम पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एन प्याप्सनका अध्यक्ष ऋतुराज सापकोटाद्वारा हिजो संयुक्त रूपमा विज्ञप्ति जारी गरी यस्तो आग्रह गरिएको हो। ती संस्थाले लकडाउनमा अनलाइनबाट कक्षा सञ्चालन हुन थालेकाले निशुल्क वा अत्यन्त न्यून शुल्कमा सिकाइलाई निरन्तरता दिएको तर शुल्क नलिँदा आफूहरूलाई कठिनाई परेको जनाएका छन्। कर्णाली प्रदेश सभाका सदस्यले कर्णालीमा आत्मनिर्भर र दिगो अर्थतन्त्रमा आधारित उद्योग सञ्चालन गर्ने ऐन निर्माण हुनुपर्नेमा जोड़ दिएका छन्। कर्णाली प्रदेश सभाको छैठौं अधिवेशनको 18 बैठकमा कर्णाली प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2077 माथिको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्यले निर्यातमुखी उद्योग सञ्चालन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्। एक बालिकालाई लोभ देखाएर भारतमा बिक्री गरेको आरोपमा ललितपुरमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले ललितपुर महानगरपालिका 5 लगनखेलबाट 13 वर्षीय बालिकालाई उद्धार गरी बिक्री गर्ने सिन्धुपाल्चोक 12 विषय घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रवीण तामाङलाई पक्राउ गरेको ब्यूरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सर्लाहीमा पिपलको रूखमुनि छहारी बसेको समयमा हाँगा भाँचिएर लाग्दा एकजनाको मृत्यु भएको छ, एकजना गम्भीर घाइते भएका छन्। ब्रह्मपुरी गाउँपालिका 6 नोकैलुवा स्थित भित्री सड़क खण्डमा पिपलको हाँगा भाँचिएर टाउकोमा लाग्दा सोही ठाउँकी 45 वर्षीय कैलाशिया देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते प्रमिला देवीको सदरमुकाम मलंगवामा उपचारपछि थप उपचारका लागि वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभयो। संखुवा सभाको मकालु गाउँपालिका 2 र 5 पर्ने ओयाङमा पहिरो खसेपछि अरूण नदी आंशिक रूपमा थुनिएको छ। प्रहरी नायब उपरीक्षक नवराज मल्लले आइतबार करिब 600 मिटर माथिबाट झरेको पहिरोले नदी थुनिदा करिब 300 मिटर पानी जमेर ताल बनेको जानकारी दिनुभयो। उहाँले पहिरोले स्थानीय प्रकाश राईको परिवारका 7 विस्थापित भएका र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको पनि बताउनुभयो। प्रहरीले अरूण आसपासको बस्ती अरूण तेस्रो आयोजनाको विद्युत गृहस्थल पुखुवा आसपास र हेलुवा बेसी चेवा बेसी मनकामना लगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको सन्त्रास बढ़ीसँगै बिग्रिएको चीन र युरोपेली युनियन ईयू बीचको सम्बन्ध सुधारका लागि आज भिडियो कन्फरेन्स हुँदैछ। भिडियो कन्फरेन्समा चीनिया राष्ट्रपति शी जिनपिङ र प्रधानमन्त्री ली खच्याङ तथा युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र युरोपेली परिषदका अध्यक्ष चार्ल्सले भाग लिनुहुने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। कोरोना भाइरसको महामारी द्विपक्षीय व्यापार सम्बन्ध हङकङमा भएको विरोध प्रदर्शन र चीनले लागू गरेको नयाँ नियम लगायतका विषयमा आजको भिडियो कन्फरेन्समा छलफल हुने बताइएको छ। इरानसँगको आणविक सम्झौता र विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धमा पनि दुई समूह बीच वार्ता हुन सक्ने रोयटर्सले जनाएको छ। चीनसँगको बढ़दो व्यापारिक निर्भरता र चीन विरूद्ध आफ्नो अडान नछाड्न अमेरिकाले दिएको दबावको चेपुवामा युरोपेली युनियन परेको विश्लेषकहरूले बताएका छन्। विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 90,39,000 नागेको छ। कुल संक्रमितको आधाभन्दा बढ़ी अर्थात 48,37,000 भन्दा बढ़ी निको भई घर फर्किसकेका छन्। भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या 4,69,600 नागेको छ। महामारीले आक्रान्त अमेरिकामा संक्रमितको संख्या 23,56,799 पुगेको छ भने 9,80,000 भन्दा बढ़ी निको भई घर फर्किएका छन्। त्यस्तै अमेरिका पछि संक्रमण धेरै भएको देश ब्राजिलमा 5,80,000 भन्दा बढ़ी निको भई घर फर्किएका ब्राजिलमा 10,87,000 बढ़ी संक्रमित भएका छन्। यस्तै दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा बढ़ी संक्रमित राष्ट्र भारतमा अहिलेसम्म 4,26,910 जनामा संक्रमण देखिएको छ। भारतमा गत 24 घण्टामा 426 जनाको मृत्यु भएको छ। भारतमा संक्रमण निको भई घर फर्कनेको संख्या 2,37,252 पुगेको छ। यस्तै अर्को दक्षिण एसियाली राष्ट्र पाकिस्तानमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ़िरहेको छ। पाकिस्तानमा हालसम्म संक्रमितको संख्या 1,76,000 भन्दा बढ़िरहेको छ भने 3,501 जनाको मृत्यु भएको छ। पाकिस्तानमा निको भई घर फर्कनेको संख्या 67,800 भन्दा बढ़िरहेको वर्ल्ड मिटरले जनाएको छ। संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकको संख्या घटाएर 8,600 सीमित गरेको जनाएको छ। गत फेब्रुअरीमा अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानसँगको सम्झौता बमोजिम करिब 5,000 अमेरिकी सैनिकको संख्या कटौती गरिएको हो। अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रमुखले अफगानिस्तानमा तैनाथहरू सैन्य बल कहिलेसम्ममा फिर्ता गर्ने भन्ने बारे केही बताएका छैनन्।
नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोविड 19 का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउने भएका छन्। नेपाल एयरलाइन्सले आइतबार कतारको दोहा साउदी अरेबियाको रियाद तर्फ उडान गरेको छ भने राति 9 बजे बहरानका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार नेपाल एयरलाइन्सले रियादबाट 264 र दोहाबाट 146 जना र 3 बालक उद्धार उडान मार्फत स्वदेश ल्याउने कार्यक्रम रहेको छ। त्यस्तै हिमालय एयरलाइन्सले पूर्व निर्धारित तालिका अनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामाबादबाट काठमाडौँ चार्टर उडान गर्दैछ। एयरलाइन्सले अबुधाबीबाट आइतबार 153 नेपाली ल्याउने जनाएको छ। खाद्य तथा व्यापार कम्पनीले उपभोक्ताको मागलाई ध्यानमा राखेर इण्डक्सन चुलोको बिक्री पुनः शुरू गरेको जनाएको छ। शनिबारदेखि काठमाडौँ उपत्यकामा होम डेलिभरी सेवासँगै इण्डक्सनको पुनः बिक्री शुरू गरेको कम्पनीले जनाएको हो। कम्पनीले बाल्ट्रा कम्पनीको इन्फ्रारेड इण्डक्सन चुलो, नेपाल जडीबुटी कम्पनीको सेनिटाइजर, साल ट्रेडिङ कर्पोरेशनको आयोनुन र गहुँको पिठो तथा दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि बिक्री गरेको जनाएको छ। यसअघि चामल, गेडागुडी लगायतका खाद्यान्न चक्रपथभित्र मात्रै होम डेलिभरी सेवा उपलब्ध गराएको कम्पनीले सस्तो डिल डेलिभरी कम्पनीसँग सहकार्य गर्दै सेवा विस्तार गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो। बाल्ट्रा कम्पनीको इण्डक्सन चुलो 4,000 रुपियाँमा बेच्न थालेको र अनलाइन सामान किन्न नेपाल foodgovnpबाट अर्डर गर्न सकिने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो। नेपाली बजारमा सुनको मूल्य आइतबार तोलाको 90,600 रुपियाँ पुगेको छ। आइतबार बजार खुल्दा तोलाको 800 रुपियाँ भन्दा बढ़ीले वृद्धि भएपछि सुन तोलाको 90,500 नागेको हो। नेपाल सुनचानी व्यवसायी महासंघले लकडाउन पछि गत आइतबारदेखि बजारमा सुनको मूल्य 89,600 रुपियाँ तोकेको थियो। एक सातामै सुनको मूल्य तोलामा 1,000 रुपियाँले वृद्धि भएको छ। चाँदीको मूल्य पनि आइतबार 5 रुपियाँले वृद्धि भएको छ। आइतबार चाँदी तोलाको 940 रुपियाँमा कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको भाव बढ्न थालेपछि अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनको मूल्य लगातार उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकले 24.3 अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले असार 8 गते सोमबार उक्त रकमको ट्रेजरी बिल बोलकबल प्रक्रियाबाट बिक्री गर्न लागेको जनाएको छ। केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएको 9.3 अर्ब रुपियाँको ट्रेजरी बिलहरूको नवीकरण गर्न लागेको हो भने 15 अर्ब रुपियाँको नयाँ ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
राष्ट्रिय खेलकुद परिषदले टेबल टेनिस प्रशिक्षक सञ्जीव कुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। यसअघिका मुख्य प्रशिक्षक विनोद साके 58 वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई जिम्मेवारी दिएको हो। 49 वर्षीय ढुङ्गेल 2052 सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदको सेवामा प्रवेश गर्नुभएको थियो। गत मंगिरमा सम्पन्न 13 दक्षिण एसियाली खेलकुद सागमा ढुङ्गेल नेपाली टीमका प्रशिक्षक मध्येका एक हुन्। 13 सागमा नेपालले 4 रजत 4 काँस्य पदक जितेको थियो। नेपाली क्रिकेट खेलाड़ीको सुविधाका लागि राष्ट्रिय खेलकुद परिषदले कीर्तिपुर मैदानमा नै होस्टेलको निर्माणका लागि पहल गर्ने भएको छ। नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन कुमार सिंहले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालसँग भेटेर कीर्तिपुर मैदानमा खेलाड़ी बस्ने सुविधा सम्पन्न होस्टेल निर्माणका लागि पहल गर्नुभएको हो। सदस्य सचिव सिलवालले कीर्तिपुरमा होस्टेल बनाउने विषयमा कुरा भएको बताउनुभयो। कुनै पनि प्रतियोगिताका लागि खेलाड़ीलाई क्याम्पमा राख्दा निकै खर्च हुने भएको र यदि आफ्नै होस्टेल भएमा त्यो खर्च कम हुने विश्वास क्यानका कोषाध्यक्ष सिंहको रहेको छ। परिषदसँग सहकार्य गरेर कीर्तिपुर मैदानमा 18 कोठाको भवन बनाएर सबै सुविधायुक्त होस्टेल बनाउने प्रस्ताव राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई गरेको र त्यसमा सकारात्मक रहेको पनि कोषाध्यक्ष सिंहले जानकारी दिनुभयो। होस्टेल बनाउनका लागि 40-50 लाख रुपियाँ खर्च हुने र कम समयमा पनि बनाउन सकिने प्रस्ताव छ। अहिले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा खेलाड़ीलाई 1-1.5 महिनासम्म होटलमा राख्ने गरेको छ। त्यसको खर्च आईसीसी र क्यानले दिने गरेको छ। 3.5 वर्ष क्यान नहुँदा आईसीसीले नै होटलको खर्च दिँदै आएको थियो।
अझ एवं खेल समाचारका साथमा अब मौसम। आज देशभर सामान्य बदलिरही। प्रदेश 1-2 बागमती प्रदेश, प्रदेश 5 गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश 1-2 बागमती गण्डकी र प्रदेश 5 1-2 स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 29.2 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता विधेयक बहुमतले पारित। विधेयकमा नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई 7 वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान। समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। जड़ीबुटीको अध्ययन खोज र प्रयोगमा जोड़ दिन युवाहरूलाई प्रधानमन्त्रीको आग्रह। नेपालमा कोरोना संक्रमितको संख्या 9,000 नाग्यो। संक्रमित मध्ये 1,772 जना उपचारपछि निको भई घर फिर्ता। देशभर मनसून सक्रिय। बाढ़ी पहिरोबाट जोगिन आवश्यक सतर्कताका लागि मौसम विज्ञान विभागको अपील। र चीन र युरोपेली युनियन बीच सम्बन्ध सुधारका लागि आज भिडियो कन्फरेन्स हुँदै सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।